आफ्नो नेपाली उखान छ, आफ्नो थैलीको मुख राम्ररी बाँध्नु बन्द गर्नु, अरूलाई चोर दोष नै लगाउनु पर्दैन। यही उखान केही दिन अघि एउटा परिवारको लागि निकै पीडादायी र सत्य साबित भयो। तपाईँले समाचारमा पढ्नुभयो होला, सुन्नुभयो होला कि बौद्ध क्षेत्रमा एउटा घरबाट लगभग 65 तोला सुन चोरी भयो। 1 तोला होइन, 2 तोला होइन, 3 तोला होइन, 65 तोला सुन। अझ सुनको भाउ कति छ? तपाईँहरूमध्ये कतिजना सुनको भाउ देखेर बढेको देखेर तर्सिराख्नु भएको छ, विशेष गरी विवाह गर्नेहरू। के साह्रो महँगो भएको, तोलाको लगभग 3 लाख नै छुन लागिसक्यो। 65 तोला सुन चोरी हुनु भनेको 1 करोडभन्दा बेसी चोरी हुनु हो। यो घटनामा अझ अचम्मको कुरा त के छ भने, यो चोरी दिउँसोको समय भएको थियो, दिउँसोको समय जब कि घर बेटी घरको छतमा हुनुहुन्थ्यो, तर उहाँको सुन भने घरभित्र अरू असुरक्षित अवस्थामा छोडिएको थियो। बुढाले के सोचेको थियो होला, त्यत्रो सुन त्यसै छोडेर कोही छतमा जान्छ त? तर फेरि प्रश्न भनेको, त्यो चोरलाई त्यो सुनको बारेमा कसरी थाहा भयो? सायद कसैले लामो समयदेखि पसलदेखि नै पछ्याइरहेको थियो, निगरानी गरिरहेको थियो होला, सायद त्यो परिवारको कोही नजिकको मान्छे नै त्यहाँ संलग्न थियो होला, वा सायद चोरको दाउ अर्कै नै थियो। तर टु हिज सरप्राइज भित्र जाँदाखेरि उसले अचानक सुन फेला पऱ्यो अनि त्यही बोकेर चल्दियो। जेसुकै भए पनि यथार्थ यही हो कि घर धनीले त्यो सुन धनीले आफ्नो सुन चोराइ पठायो, उसले आफ्नो सुन जोगाएर राख्न सकेन। साँच्चै भन्यो भने त्यति धेरै बहुमूल्य सुनलाई असुरक्षित राख्नु, त्यसरी घरमै राख्नु बुद्धिमानी होइन, यो लापरवाही थियो। सुनलाई बैङ्कमा राख्नु पर्थ्यो वा कम्तीमा घरमै एउटा सेफ किनेर राम्रोसँग ताला लगाएर राख्नु पर्थ्यो। ल, हामी यहाँ सुनको कुरा किन गरिरहेको छौँ? यो त प्रवचनको समय हो, सायद तपाईँ यसरी सोचिराख्नु भएको छ होला, किनभने प्रियहरू हामीसँग पनि केही त्यस्तो चिज छ जुन महँगो छ, सुनभन्दा पनि महँगो छ, जसलाई हामीले सुरक्षित राख्न हामी बोलाइएका छौँ। हामी सुनभन्दा पनि महँगो, अनन्त अनन्त रूपमा, गुणात्मक रूपमा महँगो, मूल्यवान चिज हामीलाई सुम्पिएको छ, र त्यसको रखवाली गर्नु, त्यसलाई सुरक्षित राख्नु, त्यसलाई हिफाजत गर्नु हाम्रो जिम्मेवारी हो। हामी लापरवाह गर्न सक्दैनौँ, हामी हेलचक्राइ गर्न सक्दैनौँ, हामी त्यसै यसलाई मानिलिन सक्दैनौँ। हामीले हामीलाई दिएको सुम्पिएको त्यो बहुमूल्य धन, त्यो सम्पत्ति जुन सुनभन्दा महँगो छ, हामीले सुरक्षित राख्नै पर्छ। त्यो कुरा के हो? आउनु साझाको वचनबाट हामी विचार गर्नेछौँ। तिमोथी, पहिलो तिमोथी 6 अध्यायबाट कृपया तपाईँले मसँगै पहिलो तिमोथी 6 अध्याय निकाल्नुहोस्। आज हामी अन्तिम दुई पदहरूलाई हेर्नेछौँ र पहिलो तिमोथीबाट हाम्रो यो प्रवचनको श्रृङ्खलालाई हामी बिटो बाँड्नेछौँ। यहाँलाई थाहा छ, हामीले पहिलो तिमोथी 1 अध्याय 1 पदबाट सुरु गऱ्यौँ र हामीले वचन हप्तै पछि 2-3 पद गर्दै गर्दै हेर्दै हेर्दै यो पुरै पदबाट हामीले वचन सुनिसकेका छौँ र आज अन्तिम 2 पदहरूबाट वचन सुनेर यो पत्रबाटको हाम्रो वचनको श्रृङ्खलालाई, यो सिरिजलाई, यो हामी अन्त गर्नेछौँ। र पहिलो तिमोथीको यो अर्थपूर्ण यात्राको लागि परमेश्वरलाई धेरै धेरै धन्यवाद होस्। यदि तपाईँले यस प्रवचनको श्रृङ्खलाको कुनै पनि भाग छुटाउनु भएको छ भने म तपाईँलाई युट्युब च्यानलमा गएर, केसिबिसी युट्युब च्यानलमा गएर सुन्न हुन आग्रह गर्दछु। वी आर इन 1 तिमोथी चैप्टर 6, लुकिङ एट वर्सेस 20-21, लास्ट 2 वर्सेस। यहाँ यसरी लेखेको छ, तिमोथी, तिमीलाई जे सुम्पिएको छ त्यो सुरक्षित राख, भक्तिहीन गन्थन र खण्डनहरू जो झुटो ज्ञान हो तिनलाई परित्याग गर। यी कुराहरूको पछि लागेर कतिजना आफ्नो विश्वासको लक्ष्यबाट चुकेर गएका छन्, तिमीसँग अनुग्रह रहोस्। आमेन। यस खण्डबाट हामी 4 सरल तर महत्त्वपूर्ण प्रश्नहरू सोध्नेछौँ, 3 प्रश्नहरू। के सुरक्षित राख्ने, कसरी सुरक्षित राख्ने र किन सुरक्षित राख्ने, या विश्वतमा देख्नुहुन्छ तिमी तिमीलाई जे सुम्पिएको छ त्यो सुरक्षित राख, के सुम्पिएको छ, के सुरक्षित राख्ने, के सुरक्षित राख्ने, कसरी सुरक्षित राख्ने अनि किन सुरक्षित राख्ने. सो फ्रम दिस टेक्स्ट वी आर गोइङ टु आस्क फोर सिम्पल बट इम्पोर्टेन्ट क्वेसन्स. वाट इज टु बी गार्डेड, हाउ इट इज टु बी गार्डेड एन्ड वाइ इट मस्ट बी गार्डेड. वाट्स हाउ एन्ड वाइ, यी तिनीहरू प्रश्न हामी सोध्नेछौँ. के सुरक्षित राख्ने, कसरी सुरक्षित राख्ने अनि किन सुरक्षित राख्ने. सो पहिलो प्रश्नबाट हामी सुरु गरौँ, के सुरक्षित राख्ने, के सुरक्षित राख्ने. पद 20 हेर्नुहोस् एकपल्ट, तिमोथी तिमीलाई जे सुम्पिएको छ त्यो सुरक्षित राख, जे तिमीलाई सुम्पिएको छ त्यही सुरक्षित राख, जे तिमीलाई सुम्पिएको छैन त्यो सुरक्षित नराख. अर्थात् जे तिमीलाई सुम्पिएको छ त्यो सुरक्षित राख्ने कुरालाई तिम्रो प्राथमिकता बनाऊ. सो तिमोथीलाई सुम्पिएको कुरा सुरक्षित राख्न बोलाइएको छ, यो उसको प्राथमिक जिम्मेवारी हो. उसले अरूलाई सुम्पिएको कुरा होइन, तर उसलाई नै सुम्पिएको कुरा सुरक्षित राख्नैपर्छ, रक्षा गर्नैपर्छ. र त्यो रक्षा गर्नु नै, त्यो कुरा सुरक्षित राख्नु नै उसको सबैभन्दा ठुलो चासो र प्राथमिकता हुनुपर्दछ. मलाई थाहा छ यो बुझ्नलाई त्यति गाह्रो छैन, होइन, सुरक्षित राख्ने विषयमा. कल्पना गर्नुहोस् तपाईँ जब ब्याङ्कमा जानुहुन्छ र तपाईँ त्यो ब्याङ्कमा गएर आफ्नो पैसा डिपोजिट गर्नुहुन्छ, पैसा जम्मा गर्नुहुन्छ. यसको अर्थ के हो, पैसा ब्याङ्कमा जम्मा गर्नुको अर्थ के हो, डिपोजिट गर्नुको अर्थ के हो. यसको अर्थ अब तपाईँले तपाईँको पैसाको रेखदेखि गर्नु पर्दैन, यसलाई सुरक्षित राखिराख्नु पर्दैन. तपाईँले कसैलाई अथवा ब्याङ्कलाई आफ्नो पैसा सुरक्षित राख्नलाई दिनुहुँदैछ. अब यो पैसालाई सुरक्षित राख्ने काम कसको, ब्याङ्क हो, ब्याङ्कको जिम्मेवारी हो. त्यो ब्याङ्कको पैसा होइन, त्यो तपाईँको पैसा हो, त्यो ब्याङ्कको होइन. र ब्याङ्कले त्यो पैसा आफ्नो खुसी चलाउनु मिल्दैन, कसैले पनि, कुनै पनि कर्मचारीले त्यो पैसा लगेर सपिङ गर्न मिल्दैन, आफूले मनपर्ने कपडाहरू किन्न मिल्दैन, वा फिल्म हेर्न जान मिल्दैन. उनीहरूलाई त्यो गर्ने अनुमति नै छैन, किनकि उनीहरूलाई त विश्वास गरेर त्यो पैसा, त्यो धन सुरक्षित राखियोस् भनेर हामीले सुम्पिदिएका छौँ. र त्यो धनलाई, त्यो पैसालाई सुरक्षित राख्नु ब्याङ्कको, त्यहाँका कर्मचारीहरूको जिम्मेवारी हो. त्यसरी नै तिमोथीको पनि रेखदेखमा केही डिपोजिट गरिएको छ, केही उसलाई सुरक्षित राख्न त्यहाँले जम्मा गरेको छ, केही दिएको छ तिमोथीलाई. यहाँ डिपोजिट भन्ने शब्द चलाएको छ अङ्ग्रेजीमा, नेपालीमा तिमीलाई जे सुम्पिएको छ भनेको छ, त्यो गुड डिपोजिटको कुरा भइरहेको छ, राम्रो त्यो डिपोजिट जुन तिमोथीलाई सुम्पिएको छ, र तिमोथीले त्यो रक्षा गर्नुपर्छ. अनि त्यो त्यो तिमोथीलाई सुम्पिएको कुरा, यो डिपोजिट गरेको कुरा, यो उसको आफ्नै होइन, यो उसको आफ्नै होइन, यो उसको सम्पत्ति होइन, उसले आफैले यो कमाएको होइन, जे उसलाई सुम्पिएको छ यो उसले जम्मा गरेको पनि होइन, यो उसको कमाएको फल होइन, यो उसको उसको उपलब्धि होइन. तिमोथी त केवल त्यो कुरा सुरक्षित राख्नलाई जिम्मेवार मात्र छ. 5 शताब्दीका चर्चका पिता सेन्ट लियोले यो डिपोजिटको बारेमा एकदमै उत्कृष्ट अभिव्यक्ति दिनुभएको छ. उहाँ सोध्नुहुन्छ, डिपोजिट भनेको के हो, डिपोजिट त्यो कुरा हो जुन तपाईँलाई सुम्पिएको छ, तपाईँ आफैले आविष्कार गरेको होइन. उहाँ भन्नुहुन्छ, यो त्यो कुरा हो जुन तपाईँले प्राप्त गर्नुभएको छ, तपाईँ आफैले रचेको होइन, यो तपाईँको आफ्नै चलाखीको उपज होइन, बरु यो त तपाईँलाई सुम्पिएको विश्वासीको शिक्षा हो. यो व्यक्तिगत धारणा होइन, विचार होइन, बरु यो एउटा सार्वजनिक परम्परा हो. यो तपाईँलाई जिम्मा दिएको कुरा हो, तपाईँ आफै भित्रबाट उब्जिएको कुरा होइन. तपाईँ यसका लेखक होइन तर रक्षक हुनुहुन्छ, गुरु होइन तर अनुयायी हुनुहुन्छ. त्यसैले डिपोजिटको रक्षा गर, सेन्ट लियोन भन्नुहुन्छ. सो तिमोथीलाई जे सुम्पिएको छ त्यसको रक्षा गर्न तिमोथी बोलाएको छ. अब प्रश्न भनेको, तिमोथीलाई छ्याक्कै के कुरा सुम्पिएको थियो? हामीले बिटिङ अराउन्ड द बुस, हामीले घुमाएर कुरा गर्दा धेरै भयो, तर खास के चाहिँ तिमोथीलाई सुम्पिएको थियो, जुन कुरा सुरक्षित राख्न तिमोथी बोलाइएको थियो, त्यो अरू केही नभएर प्रियहरू परमेश्वरको वचन थियो, परमेश्वरको वचनको सत्यता, द ट्रुथ अफ गॉड्स वर्ड. तिमोथी परमेश्वरको वचनको सत्यता सुरक्षित राख्न, रक्षा गर्न बोलाइएको छ. वास्तवमा पहिलो तिमोथीको यो पत्र भन्ने तपाईँले विचार गर्नुभयो भने परमेश्वरको वचनलाई त्यो एउटा एउटा धरोहर अथवा एउटा नाशक रूपमा जोगाइराख्नुपर्ने विषयको रूपमा त्यहाँनिर जोड दिएको छ. तिमोथीको पत्र भन्ने पावलले यो पत्र कसरी सुरु गरेको थियो एकपल्ट विचार गर्नुहोस् त. 1 अध्याय 3:15 एकपल्ट पठाउनुहोस् त अगाडि. We're going to make a short trip through the letter. पहिलो तिमोथी एक अध्यायको तीन पद म माकेडोनिया जाँदा तिमीलाई आग्रह गरे चाहिँ तिमी एफिससमै बस र झुटा शिक्षा सिकाउने मानिसहरूलाई त्यसो नगर्नु भनी कडा आकेदेऊ र तिनीहरू अनुमानका कुराहरू मात्र बढाउने दन्त्य कथाहरू र नटुङ्गिने वंशावलीतिर नलागुन् बरु विश्वासमा रहेको ईश्वरीय तालिमतिर लागुन्। हाम्रो आज्ञाको लक्ष्य प्रेम हो जो शुद्ध हृदय असल विवेक र निष्कपट विश्वासबाट आउँछ। कुनै कुनै मानिसहरू यी सबबाट बरालिएर फोस्रा तर्कहरूमा अल्मलिएका छन्। तिनीहरू व्यवस्थाका शिक्षक हुने इच्छा गर्छन् तर आफूले बोलेका कुरा अथवा आफूले किटान गरेर भनेको कुराहरू तिनी आफै बुझ्दैनन्। त्यसपछि तपाईँ एक अध्यायको 18-19 पदमा हेर्न सक्नुहुन्छ फेरि भर्सेस 18-20 मेरो छोरो तिमोथी म तिमीलाई यो आज्ञा दिँदैछु कि तिम्रो सम्बन्धमा अघि कहिएको अगमबाडी अनुसार तीद्वारा प्रेरणा पाएर विश्वास र असल विवेक कायम राख्दै तिमी असल लडाइँ लड्न सक। विश्वास र स्वच्छ विवेक कायम राख। कुनै कुनै मानिसले विवेकलाई इन्कार गरेर आफ्नो विश्वासको जहाज डुबाएका छन्। तिमोथी हुमेनियस र अलेक्जेन्डर हुन् जुनलाई निन्दा नगर्नु भन्ने कुरा सिकुन् भनेर मैले सैतानको हातमा सुम्पेको छु। तपाईँले देख्नुहुन्छ चर्चको अवस्था, चर्च कुन जोखिम भएर गइरहेको छ। अनि त्यसपछि तपाईँ जब तीन अध्यायमा हामी आइपुग्छौँ, पावलले तीन अध्यायमा एल्डरहरूको लागि त्यहाँ योग्यताहरू प्रस्तुत गरेका छन् र एल्डरहरूको योग्यतामा एउटा मुख्य योग्यता भनेको एल्डर अथवा चर्चको पास्टर चाहिँ सुयोग्य शिक्षक हुनुपर्छ अथवा अर्थात् एक पास्टर सिकाउन सक्ने हुनुपर्छ, सिकाउनुमा सिपालु हुनुपर्छ। के सिकाउने कुरामा सिपालु हुनुपर्छ? परमेश्वरको वचनको सत्यता, जुन सत्यतालाई केही मानिसहरूले बिगारिरहेका थिए, झुटो कुराहरू सत्यताको भेषको रूपमा सत्यताको मेकअप गरिदिएर चर्चमा छिराइरहेको थिए। अनि पावलले एल्डरहरू नियुक्ति गर्ने क्रममा एल्डरहरूमा यो सिकाउन सक्ने क्षमता हुनुपर्छ, यो गिफ्ट, यो दान हुनुपर्छ भन्ने कुरा यहाँ जोड दिइरहेका छन्। एल्डरहरू किन शिक्षा सिकाउन, परमेश्वरको वचनको सत्यता सिकाउन सिपालु हुनुपर्छ? किनभने फेरि पनि पावलले चेतावनी दिए पछिल्ला समयहरूमा, विशेष गरी दोस्रो तिमोथीमा हामी हेर्छौँ भने पनि त्यहाँ देख्छौँ र यस समय पनि हामी देख्छौँ चार अध्यायमा। तपाईँले हेर्नुहोस् त चार अध्यायको एक पद पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ कि पछि आउने समयमा छली आत्मा र भूत प्रेतका सिद्धान्ततिर मन लगाएर कोही विश्वासबाट तर्की जानेछन्। सन्दर्भ यो हो। त्यसैले पावलले तिमोथीलाई चार अध्यायको 16 पदमा आफ्नो जीवन र आफ्नो शिक्षाको विषयमा होसियार रहनलाई आग्रह गर्छन्। आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होसियार बस, 16 पद, यी कुरामा लागिरह, यसो गर्नाले तिमीले आफैलाई र शून्यलाई समेत बचाउनेछौ। सिद्धान्तले अर्थ राख्छ, एक प्रचारकको जीवनले अर्थ राख्छ, सत्यताले अर्थ राख्छ। र फेरि अब 6 अध्यायको 2 पदमा जब हामी आइपुग्छौँ यहाँनिर विशेष गरी 5 अध्यायको 17 पद हेर्नुहोस् तपाईँले 5 अध्यायको 17 पद मण्डलीको असल व्यक्ति गर्ने एल्डरहरू दोब्बर आदरका योग्य हुन्छ, विशेष गरी जसले वचनको शिक्षा प्रचार र शिक्षामा परिश्रम गर्दछन्। फेरि पनि यहाँनिर एक एल्डरले सिकाउने काम गर्छ, उसको जो जिम्मेवारी भन्ने कुरामा जोड दिइरहेको छ र उसको शिक्षा तर उसलाई सुम्पिएको सत्यता सुरक्षित राख्नुपर्ने हुन्छ। र 6 अध्यायको 12 अघि मैले 2 पद भनेको थिएँ, सरी माफ गर्नुहोला, 12 फेरि त्यही कुरा जोड दिएको छ। विश्वासको उत्तम लडाइँ लड, अनन्त जीवन पक्रिराख, यसैमा तिमीलाई बोलाउट भएको थियो जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी पाएका थियो। सबै थोकलाई जीवन दिनुहुने परमेश्वर र पन्थियस पिलातोसको अगाडि असल गवाई दिनुहुने ख्रिस्ट येशूको सामने म तिमीलाई आदेश दिन्छु कि प्रभु येशू ख्रिस्ट देखा नपरुन्जेल यस आज्ञालाई कलङ्क र अपवादबाट अलग राख। सो पावललाई सुम्पिएको कुरा उसले निष्कलङ्क र दोषरहित राख्न भनिएको छ। र यो पत्रलाई अब अन्त गर्दै गर्दाखेरि, पत्रलाई बिटो मार्दै गर्दाखेरि अन्तिम शब्द, 2 शब्द पावलले यहाँ राख्ने क्रममा पनि पावलले यही अर्थ दिइरहेको छन् कि तिमोथी तिमीलाई जे सुम्पिएको छ त्यो सुरक्षित राख। लास्ट वर्ड जहिले पनि महत्त्वपूर्ण हुन्छ, अन्तिम भनाइ, अन्तिम शब्दहरूले जहिले पनि एकदमै महत्त्व राख्छ, त्यसले अर्थ राख्छ। अनि यसको अर्थ यो लास्ट 2 verses यो अन्तिम 2 पदहरूले पनि एकदमै महत्त्व राख्छ। पत्रको सारै यही हो कि तिमोथी एक चर्चको पास्टरको रूपमा उसले परमेश्वर वचनको सत्यतालाई सुरक्षित राख्नु पर्थ्यो। कसरी? त्यो वचन चाहिँ जिएर, त्यो वचन नै प्रचार गरेर। र चर्चको रूपमा आज हामी पनि वचनको सत्यतालाई सुरक्षित राख्न बोलाएको छौँ। यही सत्यतालाई चर्चले इतिहास भन्ने हामी हेर्ने भने सुरक्षित राख्दै आइरहेको छ। र हामीलाई पनि त्यही गर्न बोलाइएको छ. पहिलो थिमोथी 3:15 चर्चलाई सत्यको खाँब हो र आँट भनेर वर्णन गरेको छ. सो खाँब हो र आँट, त्यो चर्चको काम हो यो सत्यतालाई सुरक्षित राख्ने, सत्यताको रक्षा गर्ने जिम्मेवारी चर्चको. यदि चर्चले सत्यको अथवा सत्यताको रक्षा गरेन भने अरू कसैले पनि गर्दैन, अरू कसैले पनि गर्दैन. हामीले संसारबाट आशा गर्न सक्दैनौँ, संसारले परमेश्वरको वचन सुरक्षित राखिदिन्छ भनेर हामी आशा गर्न सक्दैनौँ. संसारले त सत्यतालाई दबाउन खोज्छ, संसारले सत्यतालाई झुटसँग साट्छ, संसारले सत्यको पक्षमा उभिनेहरूको आवाज बन्द गर्ने कोसिस गर्छ. तर चर्चको रूपमा हामी भने सत्यको पक्षमा उभिनुपर्छ. इतिहासभरि परमेश्वरको अनगन्ती ईश्वर भक्तहरूले, परमेश्वरका जनहरूले परमेश्वरको वचनको सत्यतामा त्यो अडान लिएकै कारण सम्झौता गर्न नचाहेको कारण सतावट भोगे र कति धेरै मारिए पनि. आज हामीसँग यो सत्यता हुनुको कारण यही हो कि यो सत्यता उनीहरूले इमान्दारीपूर्वक विश्वासयोग्य भएर सुरक्षित राखे जसलाई यो कुरा सुम्पिएको थियो. सो हामीले पाएको परमेश्वरको वचनको सत्यता पुस्ता बित्दै गएर हामी कहाँ आइपुगेका छौँ. अब यो जिम्मेवारी हाम्रो काँधमा छ, हामी यसलाई रक्षा गर्न बोलाएका छौँ. तर हामीले सोध्ने प्रश्न भनेको यो सत्य के हो जुन हामीले रक्षा गर्न बोलाएको छौँ, सुरक्षित राख्न बोलाए, सत्य के हो? यदि तपाईँले संसार कुनै पनि मानिसलाई सोध्नुभयो भने सत्य के हो भने सोध्नुभयो भने उनीहरूले यो प्रश्नको सिधै उत्तर दिन चाहँदैन, कसैले पनि रुचाउँदैन. बरु यसो भन्नु कि तपाईँ सुन्न सक्नुहुन्छ कि त्यहाँ कुनै परम सत्य छैन, त्यहाँ कुनै पूर्ण सत्य छैन, कम्प्लिट ट्रुथ छैन. द वर्ल्ड विल से द्याट देयर इज नो एब्सोल्युट ट्रुथ. तिम्रो आफ्नै सत्य छ, मेरो आफ्नै सत्य छ. तिम्रो सत्य, तिम्रो लागि जे सत्य लाग्छ त्यो मेरो लागि सत्य नहुनसक्छ, र मेरो लागि जे सत्य लाग्छ तिमीलाई त्यो सत्य नहुनसक्छ. तिम्रो सत्यता तिमीसँग राख, म मेरो सत्यता मसँग राख्छु. संसारले यही कुरा गर्छ होइन र? अनि यदि कोही सत्यको पक्षमा उभिन्छ भने, खडा हुन्छ भने, उसले अक्सर सङ्कुचित अथवा साँघुरो सोच भएको, साँघुरो विचार भएको, असहनशील, अरूको न्याय गर्ने आलोचक भन्ने चित्रण गरिन्छ. यसो विचार गर्नुहोस्, तपाईँको साथीभाइहरूसँग यीशु ख्रीष्टको बारेमा कुरा गर्दाखेरि, सुसमाचार बारेमा कुरा गर्दाखेरि तपाईँलाई के भन्छ? 21 शताब्दीमा आएर पनि कस्तो साँघुरो सोच लिएर बसेको, एउटा धर्मको झन्डा लिएर हिँडिरहेको छ, एउटा धर्मको पक्षमा खडा भइरहेको छ. हामी त खुला सोचको हुनुपर्छ, वी सुड गो लिबरल्स भन्छ होइन, संसार त्यही भन्छ होइन र? ओल्ड फ्यासन हुनु, धर्म धार्मिक हुनु भनेको, एउटा सत्यतालाई पछ्याउनु भनेको ओल्ड फ्यासन हुनु भन्छ संसारले. त्यहाँ पुरानो चल्ती कुरा, साँघुरो सोचको कुराहरू. तर प्रियहरू, हामी ख्रिस्टको चर्च, ख्रिस्टको मानिसको रूपमा, सत्यता चिनेका र सत्यताद्वारा छुटकारा पाएका मानिसहरूको रूपमा, हामी वचनको सत्यतामा उभिनबाट कहिले पनि रोकिनु हुँदैन, कहिले पनि छोड्नु हुँदैन. सो परमेश्वरको वचनले जे भन्छ त्यही सत्य हो. वाट इज ट्रुथ? त्यही हो. परमेश्वरको वचनले जे भन्छ, यो पुस्तकमा जे लेखिएको छ त्यही सत्य हो. योभन्दा अर्को सत्य केही पनि छैन, योभन्दा हायर ट्रुथ केही पनि छैन. यो परमेश्वरको वचन नै सुप्रिम कोर्ट हो. यहाँभन्दा माथि हामी जानु पनि अदालतहरूको कोही पनि छैन. परमेश्वरको वचनले जे भन्छ त्यही नै सत्य हो. परमेश्वरको वचनले यदि यो सारा ब्रह्माण्ड परमेश्वरले शून्यताबाट सृष्टि गर्नुभयो भनेर परमेश्वरको वचनले सिकाउँछ भने यही नै सत्य हो, यही नै सत्य हो. हामीले यसलाई विश्वास गर्नैपर्छ. संसारले विकासवाद, इभोल्युसन वा मानवतावाद जस्ता वैकल्पिक धारणाहरू अगाडि सार्न सक्छ संसारको सृष्टिलाई बुझाउनको निम्ति. तर हामीले परमेश्वरको वचनमा प्रकट भएको सत्यतामा हामी अडिग रहनै पर्छ, किनकि यही सत्यता हो. यसलाई हामीले सुरक्षित राख्नुपर्छ. यदि परमेश्वरको वचनले मानिसलाई परमेश्वरले बनाउनु भयो, परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा आफ्नो महिमा बनाउनु भयो, परमेश्वरले बनाउनु भयो भनेर बाइबलले भन्छ भने यो सत्यता हामीले स्वीकार गर्नुपर्छ. यही कुरा सत्यता हो. मानिस बाँदरबाट विकसित भएको होइन, मानिसलाई परमेश्वरले बनाउनु भयो. जब सृष्टिको वृत्तान्त हेर्छु, परमेश्वरले आदमलाई बनाउनु हुँदाखेरि आदमलाई एक मानिसको रूपमा बनाउनु भयो र बाँदरलाई एक बाँदरको रूपमा बनाउनु भयो. छुट्टै छुट्टै स्पेसिस हुने बाँदर बाँदरको रूपमा परमेश्वर सृष्टि गर्नुभयो र मानिसलाई मानिसको रूपमा सृष्टि गर्नुभयो. चाहिँ तपाईँको भाइ बहिनीहरू विद्या स्कुलमा तपाईँको विज्ञानको टिचरले तपाईँलाई अर्कै कुरा सिकाउँछ भने तपाईँ यो सत्यतामा खडा हुनुपर्छ कि यही कुरा सत्य हो. यदि बाइबलले विवाह भनेको परमेश्वरद्वारा स्थापित एक पुरुष र स्त्री बीचको पवित्र करार हो भनेर सिकाउँछ भने हामीले सत्यतालाई सुरक्षित राख्नुपर्छ. पुरुष पुरुष स्त्री स्त्री हुने त्यो विवाहलाई हामीले इन्कार गर्नुपर्छ किनकि परमेश्वर वचनले त्यसलाई अनुमति दिँदैन. यदि बाइबलले परमेश्वरको स्वरूपमा बनाएको भए तापनि पापी मानिस पापी छ, पापमा भ्रष्ट भएको छ, हरेक व्यक्ति परमेश्वरको क्रोध पनि छ र उसलाई उद्धारकर्ताको खाँचो छ भनेर बाइबलले सिकाउँछ भने हामीले उसलाई स्वीकार गर्नुपर्छ. यो सत्यता हामीले थामिराख्नुपर्छ. यदि बाइबलले यसु नै ख्रिस्ट हुनुहुन्छ, उहाँ मात्र उद्धारकर्ता हुनुहुन्छ, यदि बाइबलले यसरी सिकाउँछ भने हामीले सत्यतालाई स्वीकार गर्नुपर्छ, यसलाई सुरक्षित राख्नुपर्छ. हामी धेरै उद्धारकर्ताहरूमा विश्वास गर्दैनौँ. सबै बाटोले स्वर्गै पुऱ्याउँछ भन्ने कुरा विश्वास गर्दैनौँ. सबै बाटोले एउटै गन्तव्यमा चाहिँ पुऱ्याउँछ, एउटै गन्तव्यमा चाहिँ पुऱ्याउँछ, तर त्यो गन्तव्य स्वर्ग होइन, त्यो गन्तव्य नर्क हो. बाइबल स्पष्ट छ, स्वर्ग जाने एक मात्र बाटो भनेको यीशु ख्रीष्ट हुनुहुन्छ. उहाँ नै बाटो हुनुहुन्छ, उहाँ नै सत्य हुनुहुन्छ, उहाँ नै जीवन हुनुहुन्छ. अनि उहाँलाई हामीले जबरजस्ती यीशुलाई बाटो सत्य र जीवन बनाएको होइन, यो उहाँको आफ्नै दाबी हो. युना 14 समय यीशु आफै भन्नुहुन्छ, बाटो सत्य र जीवन म नै हुँ. आई एम दि वे द ट्रुथ एन्ड द लाइफ. द अङ्ग्रेजीमा आर्टिकल प्रयोग भएको छ. यसको अर्थ उहाँ बाहेक अरू कुनै पनि बाटो छैन, उहाँ बाहेक अरू कुनै पनि सत्य छैन, उहाँ बाहेक काहीँ पनि जीवन छैन. अनि यो कुरा हामीले स्वीकार गर्नुपर्छ. यो कुरा यो सत्यता चर्चले सुरक्षित राख्नुपर्छ. स्वर्गमुनि मानिसहरूलाई मुक्ति पाउनु निम्ति यसु नाउँ बाहेक अरू कुनै नाउँ दिएको छैन. त्यो अर्को कुनै वैकल्पिक नाउँ छैन, त्यो अरू कुनै वैकल्पिक बाटो छैन. मुक्ति केवल यसु ख्रीष्टमाथि विश्वास गरेर मात्र प्राप्त हुन्छ. वी मस्ट गार्ड दिस ट्रुथ. अनि यदि कसैले बाइबलको सत्यता विपरीत सिकाउँछ भने हामी त्यसलाई कदापि स्वीकार गर्दैनौँ. उदाहरणको लागि यदि कसैले मानिसहरू आफ्नो पुरानो पापमय स्वभाव नछोडिकन पनि ख्रीष्टलाई पछ्याउन सक्छ भने सिकाउँछ भने हामीले त्यसलाई इन्कार गर्नुपर्छ. किनकि जब यसुले आफ्नो सार्वजनिक सेवाकाई सुरु गर्नुभयो, उहाँले यसरी घोषणा गर्नुभयो, समय पुरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, त्यसकारण पश्चाताप गर, पश्चाताप गर, पापहरूबाट फर्क र सुसमाचारमा विश्वास गर. यसु ख्रीष्टले कहिले पनि यसरी भन्नु भएन, तिमी आफ्नो पापमै रहिरहेर पनि मलाई पछ्याउन सक्छौ, मेरो नाम लिए मात्र हुन्छ भन्नु भएन. तिमीले आफ्नो पुरानो मार्गबाट तिमी फर्किराख्नु पर्दैन, तिमी आफ्नो पापमै जिइरहन सक्छौ, तिमी जस्तो जस्तो त्यस्तै म कहाँ हो, ठिकै छ, केही पनि हुँदैन. यसुले होइन, यसुले पापीहरूलाई आफ्नो पापहरूबाट फर्कन र यसमा पूर्ण रूपमा भरोसा गर्नलाई उहाँले बोलाउनुहुन्छ, आह्वान गर्नुहुन्छ. सुप्रियहरू, एउटा चर्चको रूपमा हामीलाई परमेश्वरको वचनमा प्रकट भएको यी सत्यताहरू विश्वास योग्य भई रक्षा गर्न बोलाइएको छ. र चर्च परिवार जीवनको हरेक क्षेत्रको बारेमा परमेश्वरको वचनले जे जे सिकाउँछ, परमेश्वरको बारेमा परमेश्वर वचनले के सिकाउँछ, सृष्टिको बारेमा, मानिसको बारेमा, ख्रीष्टको बारेमा, विवाहको बारेमा, सम्बन्धको बारेमा, जेन्डरको बारेमा, यो सबै सत्यताहरू हामीले स्वीकार्नुपर्छ, यसलाई जोगाइराख्नुपर्छ. चर्च यसको निम्ति बोलाइएको छ. यदि परमेश्वरको वचनको सत्यतालाई चर्चले नै, जसले गम्भीरतापूर्वक लिनुपर्ने हो, सुरक्षित राख्नुपर्ने हो, गम्भीरतापूर्वक लिएन भने कसले गम्भीरतापूर्वक लिन्छ? यदि चर्चले परमेश्वरको वचनलाई गम्भीर रूपमा लिँदैन भने संसारले पनि लिँदैन. इफ यु डोन्ट टेक गड्स वर्ड सिरियसली, देन यु वन्ट एक्सपेक्ट योर फ्रेन्ड्स टु टेक गड्स वर्ड सिरियसली. यदि चर्चले नि परमेश्वरको वचन गार्ड गर्दैन भने, सुरक्षित राख्दैन भने, सरकारले सुरक्षित राख्दैन, कुनै पनि पार्टीले सुरक्षित राख्दैन, जसलाई तपाईँले भोट गर्नुहोस् आउँदैन चुनावमा. इट डजन्ट म्याटर. सत्यता केवल चर्चले मात्र सुरक्षित राख्न सक्छ, जससँग यो सत्यता छ. सो तपाईँलाई मेरो लागि प्रश्न भनेको के, तपाईँलाई सत्यता थाहा छ? डु यु नो द ट्रुथ? के तपाईँलाई सत्य थाहा छ? यो तपाईँलाई थाहा छैन भने आफूलाई थाहा नभएको कुरा हामीले कसरी सुरक्षित राख्ने? हाउ क्यान यु गार्ड समथिङ यु डोन्ट नो? यो सत्यतै थाहा छैन भने कसरी सुरक्षित राख्ने? त्यस कारण त प्रियहरू, तपाईँले परमेश्वरको वचन हरेक दिन पढ्न आवश्यक छ, यहाँ लेखिएको कुराहरू माथि मनन गर्न आवश्यक छ, तपाईँलाई थाहा हुनु आवश्यक छ, तपाईँको मगज धुलाई संसारले गर्नु हुँदैन, संसारले हुन त संसारले हाम्रो मगज धुलाई गरिरहेको छ होइन, संसारको टेलिभिजन, चलचित्र, संसार हामीले सुन्ने गीतहरूदेखि लिएर हरेक कुराले दिव बिन जस्ट वासिङ आवर ब्रेन्स, फिडिङ आवर सोल, हाम्रो प्राणलाई खुवाइरहेको छ होइन, तर तपाईँ र म परमेश्वरको वचनसँग परिचित हुनुपर्छ, तपाईँ र परमेश्वरको वचनको विद्यार्थी हुनुपर्छ, यो सत्यता जान्नु र यसको झगडा गर्नु, सुरक्षित राख्नु यो साझा जिम्मेवारी हो, एभ्री चर्च मेम्बर रेस्पोन्सिबिलिटी, हामी प्रत्येकको जिम्मेवारी हो, एक पास्टरको मात्र होइन यो, यो तपाईँको पनि जिम्मेवारी हो, एक तपाईँ क्रिस्चियन हुनुहुन्छ भने तपाईँको पनि, तपाईँ पनि यो सत्यको हिस्सा भइसक्नु भएको छ, यु आर पार्ट अफ दिस ट्रुथ, अनि तपाईँले पनि यो सत्यतालाई सुरक्षित राख्नै पर्ने हुन्छ। यदि यो जिम्मेवारी पास्टरकै मात्र काँधमा हामीले सुम्पिदियौँ भने र पास्टरले गलत बाटो अपनायो भने के हुन्छ? यदि पास्टरले चर्चको, यदि पास्टरले परमेश्वरको वचनको सत्यता रक्षा गर्न सकेन भने के हुन्छ त्यसपछि? त्यस कारण प्रियहरू, वचनको सत्यताको पक्षमा दरिलो भई खडा हुनु र यसलाई सुरक्षित राख्नु हरेक विश्वासी कर्तव्य हो। सो व्यावहारिक रूपमा यसको अर्थ हो तपाईँले हरेक दिन परमेश्वरको वचन पढ्नुपर्ने हुन्छ, परमेश्वरको वचन अध्ययन गर्नुपर्ने हुन्छ, तपाईँ नियमित रूपमा चर्च आउनुपर्ने पर्ने हुन्छ, नियमित रूपमा अनि परमेश्वरको वचन प्रचार भएको वचनलाई ध्यान दिएर सुन्नुपर्ने हुन्छ, अनि बसेर अनि प्रचार भएको वचन टिप्नु आवश्यक छ। हामी यहाँ आएर बसेर त्यत्तिकै यहाँ चमत्कार हुनेवाला छैन, परमेश्वरको वचन हामी माथि आएर त्यति बस्नेवाला छैन जब हाम्रो कानहरू हामी खुला राख्दैनौँ, हामी ध्यान दिँदैनौँ, केही हुनेवाला छैन। तपाईँ वर्षौँ चर्चमा रहन सक्नुहुन्छ, तर यदि तपाईँले परमेश्वर वचन लिइराख्नु भएको छैन भने केही चमत्कार हुनेवाला छैन। सो त्यस कारण त तपाईँले वचन टिप्ने गर्नुहोस्, मनन गर्ने गर्नुहोस्, आफूलाई सोध्ने गर्नुहोस्, आज मैले परमेश्वरको वचनबाट के सिकेँ, परमेश्वरको बारेमा के सत्यता सिकेँ, मानिसको बारेमा के सत्यता सिकेँ, पापको बारेमा के सत्यता सिकेँ, संसारको बारेमा के सत्यता सिकेँ, ख्रिस्टको बारेमा के सत्यता सिकेँ, यो कुराहरू मनन गर्नुहोस्। चर्चमा आएर मलाई कस्तो महसुस भयो होइन, कस्तो फिल गरेँ मैले होइन, तर के सिकेँ, के जाने परमेश्वरको वचनबाट, त्यो तपाईँको प्राथमिक चासोको विषय हुनुपर्छ। र यदि तपाईँ चर्च खोज्ने क्रममा हुनुहुन्छ, कुन चर्चमा जाने जाने तपाईँ विभिन्न चर्चहरू जानुभएको छ र एउटा चर्चमा अब सेटल हुनु पऱ्यो भने सोधिदिनुहुन्छ नि, म तपाईँलाई मेरो एउटा सल्लाह छ, तपाईँ यस्तो चर्च खोज्नुहोस् जुन चर्चले परमेश्वरको वचनको सत्यताको रक्षा गर्छ, त्यो चर्च खोज्नुहोस्। सङ्गीत राम्रो अथवा जवान सङ्गति कतिको आकर्षक छ वा भवन कति भव्य छ त्यसको आधारमा चर्च नखोज्नुहोस्, बरु चर्चले परमेश्वरको सत्यतालाई कति विश्वासयोग्य भए गम्भीरताका साथ सम्हाल्छ, त्यो चर्च परमेश्वरको वचन चाहिँ कतिको जी रहेको छ, अनि त्यो वचनको सत्यतालाई जीवनद्वारा र प्रचारद्वारा कसरी रक्षा गरिरहेको छ भन्ने कुरालाई मुख्य विषय बनाउनुहोस्। तर याद गर्नुहोस् यदि तपाईँले त्यस्तो चर्च भेटाउनु भयो भने परमेश्वरको वचनलाई गम्भीरतापूर्वक रक्षा गर्न प्रतिबद्ध चर्च भेटाउनु भयो भने त्यो चर्चमा तपाईँलाई असहज चाहिँ हुन्छ, अप्ठ्यारो चाहिँ हुन्छ तपाईँलाई केही समय। यदि तपाईँ विशेष गरी किन अप्ठ्यारो हुन्छ भने तपाईँ के बल शनिबारको दिन डेढ घन्टा भेला हुने केही भजन गाउने नन स्टप, अनि त्यसपछि 20 मिनटको एकदमै मोटिभेसनल प्रेरणादायी सन्देश सुन्ने अनि घर फर्किने मात्र गर्ने चर्चको तपाईँ हिस्सा हुनुहुन्छ भने विशेष गरी तपाईँलाई गाह्रो हुनसक्छ। सत्यको रक्षा गर्ने चर्चमा तपाईँको विश्वास, तपाईँको गवाई, परमेश्वरसँगको तपाईँको दैनिक हिँडाइको बारेमा प्रश्नहरू सोधिन सक्छ, तपाईँलाई घरमा बोलाइन सक्छ, तपाईँको बारेमा चासो दिन सक्छ, तपाईँसँग समय बिताउन खोज्न सक्छ त्यहाँको विश्वासीहरूले, र तपाईँलाई चर्चमा आबद्ध हुन, सक्रिय हुन, चर्चमा प्रतिबद्ध हुनलाई तपाईँलाई उत्साह दिन सकिन्छ, र आवश्यक परेकोमा तपाईँलाई त्यहाँनिर सच्याउन पनि सक्छ, त्यो चर्चले हप्काउन पनि सक्छ, तपाईँलाई चुनौती पनि दिनसक्छ तपाईँको विश्वासको बारेमा, तपाईँको जीवनको बारेमा, र सबै कुराहरू तपाईँकै आत्मिक भलाइको निम्ति हो र चर्च परमेश्वरको सत्यताको खातिर हो। अनि यस्तो चर्चबाट भाग्ने होइन, तर यस्तो चर्चमा तपाईँ रहनु जहाँ तपाईँ पनि सुरक्षित हुनुहुन्छ र त्यो सत्यलाई सुरक्षित राख्ने समुदायको यस्तो समुदायको हिस्सा बन्नुहोस्। यो तपाईँ यहाँ आउनुहुन्छ, तपाईँ अझसम्म क्रिस्चियन हुन्न भने हामी एकदमै खुसी छौँ तपाईँ यहाँ आउनुहुन्छ, आइराख्नु भएको छ, तपाईँको उपस्थितिले हामी एकदमै खुसी छौँ र हामी चाहन्छौँ तपाईँले पनि यो सत्यता जान्नुहोस् कि परमेश्वरले आफ्नो दयामा आफ्नो कृपामा तपाईँ र म जस्ता पापीहरूलाई हाम्रो पापहरूबाट बचाउनु निम्ति उद्धारकर्ता पठाउनुभयो। प्रिय, पाप नै हाम्रो सबभन्दा मुख्य समस्या थियो, ठुलो समस्या थियो, गम्भीर समस्या थियो र ख्रिस्ट मात्र त्यसको समाधान हुनुहुन्छ। परमेश्वरले हामीलाई आफ्नो क्रोधबाट छुटकारा दिन उहाँसँगको उहाँसँगको सिद्ध सम्बन्धमा पुनस्थापित गर्न निम्ति उहाँले ख्रिस्टलाई पठाउनुभयो। ख्रिस्ट आज 2000 वर्ष पहिले मानिसको रूपमा संसारमा आउनुभयो, उहाँले निष्पाप जीवन जिउनुभयो, पापरहित जीवन जिउनुभयो, उहाँले हाम्रो साटोमा क्रुसमा परमेश्वर क्रोध भोग्नुभयो, हाम्रो पापले उहाँले क्रुसमा बोकी उहाँ आफै क्रुसमा बलि हुनुभयो, उहाँ मर्नुभयो, गाडिनु भयो र त्यस्तो दिनमा फेरि उहाँ जीवित भइउठ्नुभयो। अनि यदि आज तपाईँ आफ्नो पापहरूबाट फर्केर यसो ख्रिस्टमाथि विश्वास गर्नुहुन्छ भने तपाईँले पनि जीवन पाउनुहुनेछ, तपाईँको पनि उद्धार हुनेछ। अनि त्यसपछि तपाईँ र चर्चको हिस्सा हुनुहुनेछ जसले यो सत्यता रक्षा गर्छ र सत्यता रक्षा गर्न बोलाइएको छ। हामीलाई सुम्पिएको सत्यता रक्षा गर्ने विषयमा हामी सुरक्षित राख्ने विषयमा सिकिरहेको छौँ। तिमोथीलाई आफूलाई सुम्पिएको त्यो सत्यको त्यो रक्षा गर्न उबलाएको थियो, तर कसरी सुरक्षित राख्ने? वचनको दोस्रो बुदा, सर्वप्रथम जब हामी परमेश्वरको वचनको रक्षा गर्ने कुरा गर्छौँ, हामीले यो याद गर्नुपर्छ कि वचन कमजोर वा असहाय भएकोले हामी यसलाई जोगाउनु परेको होइन, यसलाई सुरक्षित राख्नु परेको होइन। यो कुरा हामी क्लियर हौँ। यदि कुनै कुरालाई सुरक्षित राख्नुपर्छ, रक्षा गर्नुपर्छ, त्यो पक्कै पनि त्यो कमजोर हुन्छ। तर परमेश्वरको वचनको केसमा, हिसाबमा, सन्दर्भमा यो कुरा लागू हुँदैन। 19औं शताब्दीका बेलायती पास्टर चार्ल्स पर्जनले एकपल्ट भन्नुभएको थियो कि तपाईँले सिंहको रक्षा गर्नु पर्दैन, यु डोन्ट ह्याभ टु डिफेन्ड अ लायन, केवल साङ्लो फुकाइदिए हुन्छ, साङ्लो फुकाइदिए हुन्छ सिंहको, उसले आफ्नो रक्षा आफै गर्छ। सो परमेश्वरको वचन सिंह हो। वास्तवमा परमेश्वरको वचन लाई हाम्रो खाँचो छैन, हाम्रो रक्षाको खाँचो छैन, परमेश्वरको वचन कमजोर छैन कि यसलाई रक्षा चाहियो, सुरक्षा चाहियो। त्यसैले हामीले सत्यको बचाउ गर्न हाम्रो बल प्रयोग गर्नु पर्दैन, हामी फिल्डमा हामीले मोटरसाइकल ऱ्याली गरिराख्नु पर्दैन, टायर ढुङ्गा हामीले बालिराख्नु पर्दैन, जुलुस गरिराख्नु पर्दैन परमेश्वरको वचन रक्षा गर्नलाई। हामीले त केवल परमेश्वरको वचनलाई विश्वासयोग्य भई प्रचार गरे हुन्छ हरेक हप्ता, अनि यो वचनले आफ्नो रक्षा आफै गर्छ, यो सत्यताले आफ्नो रक्षा आफै गर्नेछ। त्यसैले त हामी हरेक हप्ता यस ठाउँमा भेला भएर हामी यही कुरा गर्छौँ त, हामी परमेश्वरको वचनको सत्यता नै हामी गाउन चाहन्छौँ, यही सत्यता नै हामी घोषणा गर्न चाहन्छौँ, यही सत्यता नै हामी प्रचार गर्न चाहन्छौँ, यही सत्यता नै हामी प्रार्थना गर्छौँ, यही सत्यता नै हामी एकसाथ पढ्छौँ। यही कुराहरू गरेर हामी परमेश्वरको वचनलाई सुरक्षित राख्छौँ। तर पावलले यहाँ अर्को कुरा पनि थपेका छन्, हामीलाई सत्यता स्वीकार गरेर मात्र होइन तर असत्यलाई अथवा झुटलाई इन्कार गरेर पनि यसको रक्षा गर्छौँ। हामी सत्यतालाई स्वीकार गरेर मात्र होइन तर असत्यलाई अथवा झुटलाई इन्कार गरेर हामी सत्यको रक्षा गर्छौँ। यसको अर्थ चर्चले के विश्वास गर्छ भन्ने कुराको आधारमा मात्र चिनिनु हुँदैन, तर चर्चले के कुरालाई इन्कार गर्छ त्यसको आधारमा पनि चर्च चिन्नुपर्छ। हामी के स्वीकार गर्छौँ, अघि भर्खरै हामीले एकसाथ पढिसक्यौँ प्रेरितहरूको विश्वासको सार, त्यो हाम्रो स्वीकार हो, तर हामी के इन्कार गर्छौँ त्यो पनि त्यतिकै महत्त्वपूर्ण छ। त्यही भएर पद 20लाई हेर्नुहोस् न, पद 20लाई, तिमोथी जे तिमीलाई सुम्पिएको छ त्यो सुरक्षित राख। अनि त्यसपछि लगतै पावल भन्छन्, भक्तिहीन गन्थन र खण्डनहरू जो झुटो ज्ञान हो त्यो सत्य होइन, तिमीलाई परित्याग गर, परित्याग गर। सो हामी सुनलाई कसरी सुरक्षित राख्छौँ, यसको शुद्धतालाई हामी कसरी जोगाइराख्छौँ? तपाईँ यसलाई अशुद्ध पार्ने कुनै पनि कुराहरू यसबाट टाढा राख्नुहुन्छ, यसलाई कुनै पनि थोकसँग तपाईँ मिसिन दिनुहुन्न, तपाईँ यसलाई फोहोर अन्य धातुहरू वा यसलाई यसको मूल्य घटाउने कुनै पनि कुराबाट यसलाई तपाईँ सकेसम्म सुरक्षित राख्नुहुन्छ, बचाइराख्नुहुन्छ। त्यसरी नै परमेश्वरको वचनको सत्यतालाई रक्षा गर्न हामीले यसलाई प्रदूषित गर्ने, कन्ट्यामिनेट गर्ने कुनै पनि कुराबाट टाढा राख्नुपर्ने हुन्छ। अनि विशेष गरी कुन कुराले कन्ट्यामिनेट गर्छ, परमेश्वर वचनको सत्यताले कुन कुराले दूषित पार्छ, भक्तिहीन गन्थन र खण्डनहरू, भक्तिहीन गन्थनहरू अथवा भक्तितर्फ नडोर्याउने शिक्षाहरू, विवादहरू, यी कुराहरूलाई र यो जुन झुटो ज्ञान हो यी खण्डनहरूलाई परित्याग गर्न तिमोथी बोलाएको छ। सो तिमोथीले ती वचन र शिक्षाहरूबाट तिमोथी टाढा रहनुपर्छ जसले मानिसलाई भक्ति, ईश्वर भक्तिमा डोर्याउँदैन। धर्मशास्त्रको विपरीत उनी कुनै पनि खालका विवादहरूबाट हामी जोगिनै पर्छ। हामी त्यस्ता शिक्षाहरूबाट जोगिनै पर्छ जुन शिक्षाले न त सिक्नेलाई न त परबाट हेर्नेलाई नै फाइदा दिन्छ। कति शिक्षाहरू सुन्दाखेरि एकदम बौद्धिक सुनिन्छ, प्राज्ञिक सुनिन्छ, ठुलो ज्ञान, वाओ, एकदम इन्टेलेक्चुअल सुनिन्छ, तर त्यो वास्तवमा झुटो ज्ञान हो भनेर यहाँ पावल भन्छ। झुटो ज्ञान हो त्यो, झुटो ज्ञान भन्नुको अर्थ ज्ञानको भेष लिने त्यो झुटो कुरा मात्र हो। अर्कोतर्फ साँचो ज्ञानले सधैँ ईश्वर भक्तितर्फ डोर्याउँछ। त्यसैले सत्यको रक्षा गर्ने तरिका भनेको हामीले विश्वास गरेको कुरालाई स्वीकार गर्नु मात्र होइन, बरु आफूले विश्वास नगर्ने कुराहरूबाट टाढा रहनु र त्यसलाई इन्कार गर्नु पनि हो। सो परमेश्वरको सत्यताको मुकुण्डो लगाएर आउने जुनसुकै कुरालाई पनि हामीले तिरस्कार गर्नैपर्छ, परित्याग गर्नैपर्छ। साँचो सिद्धान्तसँग नमिल्ने कुनै पनि कुरा, ईश्वर भक्तिमा नडोर्याउने कुनै पनि शिक्षा र शताब्दीयौँदेखि प्रेरितहरूद्वारा सुम्पिएको शिक्षासँग मेल नखाने कुनै पनि सिद्धान्तहरूबाट हामी टाढा रहनैपर्छ, टाढा रहनैपर्छ, हामी इन्कार गर्नैपर्छ। हामीले झुटो सिद्धान्तहरूलाई अस्वीकार गर्नैपर्छ, हामीले नयाँ ईश्वर शास्त्रलाई विशेष गरी इन्कार गर्नैपर्छ। वी मस्ट डिनाई न्यू डक्ट्रिन, न्यू थियोलोजी। हामीले नयाँ सत्यता, न्यू ट्रुथलाई हामीले डिनाई गर्नैपर्छ, हामीले झुट इन्कार गर्नैपर्छ, र विशेष गरी हामीले नयाँ सुसमाचारलाई इन्कार गर्नैपर्छ। वी मस्ट डिनाई न्यू गस्पल्स, नयाँ सुसमाचारहरू। आजभोलि प्रचलित दुईवटा नक्कली सुसमाचारहरूलाई पनि हामीले अस्वीकार गर्नैपर्छ, र यी नक्कली सुसमाचारहरूलाई अस्वीकार गरेर, इन्कार गरेर चर्चले आफूलाई सुम्पिएको सक्कली सुसमाचार अथवा परमेश्वरको वचनको सत्यतालाई सुरक्षित राख्नुपर्छ। यो दुईवटा नक्कली सुसमाचारको बारेमा कुरा गरौँ विशेष गरी। पहिलो भनेको समृद्धिको सुसमाचार, समृद्धिको सुसमाचार, प्रोस्पेरिटी गस्पल। यो एउटा यस्तो शिक्षा हो जसले भन्छ कि यदि तपाईँले यसमा विश्वास गर्नुभयो भने तपाईँको जीवनमा स्वास्थ्य हुन्छ, धन हुन्छ, सफलता, समृद्धि ग्यारेन्टी छ। यो समृद्धिको सुसमाचार हो। यस्तो सुसमाचार हामी प्रचार गर्दैनौँ, गलत सुसमाचार हो यो। यस्तो शिक्षा तर धेरै बिक्छ, धेरै बिक्छ, धेरै फलोवर्स हुन्छ, धेरै सब्सक्राइबर हुन्छ, धेरै लाइक्स एन्ड सेयर धेरै हुन्छ, आमेन हलेलुया धेरै पाउँछ यस्तो शिक्षाले। किनकि मानिसहरूलाई चाहिएको के हो? स्वास्थ्य हो, समृद्धि हो, सफलता हो जीवनमा। अनि यस्तो कुराहरूको चाह गर्नलाई क्रिस्चियन भइरहनु पर्दैन। अनि यस्तो प्रचारको पछि मान्छे भिड लाग्छ, भिड लाग्छ। ओके, के परमेश्वरले आफ्ना जनहरूलाई समृद्धि दिनुहुन्छ, समृद्ध बनाउनुहुन्छ परमेश्वरले? यस, बनाउनुहुन्छ, आमेन। उहाँले हामीलाई जीवनमा आशिष दिनुहुन्छ, स्वास्थ्य दिनुहुन्छ, धन दिनुहुन्छ। के उहाँले निको पार्नुहुन्छ? पक्कै पनि पार्नुहुन्छ। हामी नियमित रूपमा चङ्गाको निम्ति प्रार्थना गर्छौँ, वी डु प्रे द्याट गड वुड हिल पिपल। तर भने फेरि यसुलाई विश्वास गरेकै कारण, यसुलाई विश्वास गरेकै कारण सांसारिक समृद्धि र चङ्गाई पाउने बाइबलले ग्यारेन्टी दिएको छ? छैन। यदि कोही निको भएको छ, यदि कोही समृद्ध भएको छ भने उसले ख्रिस्टमा विश्वास गरेको कारण होइन, उसले सकारात्मक सोच राखेको कारणले गर्दाखेरि होइन, उसको विश्वास ठुलो भएकोले गर्दाखेरि होइन, अर्थात् उसले मुखले घोषणा गरेको, दाबी गरेकोले गर्दाखेरि पनि होइन, यो परमेश्वरको सार्वभौम इच्छा हो। उहाँले निको पार्नुहुन्छ, चाहनुहुन्छ, निको पार्नुहुन्छ, उहाँले कसैलाई समृद्धि दिन चाहनुहुन्छ, दिनु पार्नुहुन्छ, तर यो सुसमाचारमा ग्यारेन्टी गरेको कुरा होइन। यदि तपाईँ ख्रिस्टमा विश्वास गर्नुभयो भने यो कुराहरू पाउनुहुन्छ भने, कसैलाई सिकाउँछ भने समस्या त्यहाँ छ। अनि समृद्धिको सुसमाचारले चाहिँ त्यही कुरा सिकाउँछ, त्यही कुरा सिकाउँछ। तर तपाईँलाई म एउटा कुरा स्पष्ट पार्न चाहन्छु, हामीले परमेश्वरले दिनुहुने समृद्धिलाई, जसले सफलता, धन र हामीले मेहनतबाट हामीले प्राप्त गर्ने आशिषलाई यहाँ नकारिरहेको छैनौँ, तपाईँ विश्वासयोग्य हुनुहुन्छ, काम गर्नुहुन्छ, तपाईँले जागिरमा प्रमोसन पाउनु होला, भोलि तपाईँले विश्वासयोग्य एउटा क्रिस्चियन ग्रुपमा तपाईँले धन कमाउनु होला, प्रभुको महिमा होस्। यी परमेश्वरबाटको असल दान हुन् र यी कुराहरूको हामी आनन्द लिन स्वतन्त्र छौँ। तर हामीले केही बिर्सिनु हुँदैन भने यी कुराहरू हाम्रो विश्वासको जग होइन वा हाम्रो जीवनको अन्तिम लक्ष्य होइन, हामी यी कुराहरूको पछि लागिरहेका छैनौँ। तर समृद्धिको सुसमाचारको विरोध गर्ने क्रममा कतिपय मानिसहरू क्रिस्चियनहरू अर्को सीमा पार गर्छन्, अर्को एक्सट्रिमतिर जान्छन्, अर्को सीमा पार गर्छन्, जसलाई हामी गरिबीको सुसमाचार भन्छौँ। सो देयर इज वान प्रब्लम प्रोस्पेरिटी गस्पल, एनदर प्रब्लम पॉवर्टी गस्पल। हामीले यसलाई पनि इन्कार गर्नै पर्छ। सो पॉवर्टी गस्पल अथवा गरिबीको सुसमाचार के भन्छ भने, यदि तपाईँ क्रिस्चियन हो भने तपाईँको तपाईँ गरिब हुनुपर्छ, तपाईँसँग कुनै पनि धन सम्पत्ति हुनुहुँदैन भन्ने शिक्षा हो यो। तपाईँ गरिबीमै जिउनुपर्छ। आत्मिक क्रिस्चियन हुनु भनेको गरिब हुनु हो। घर हुनुहुँदैन, तपाईँसँग गाडी हुनुहुँदैन, तपाईँले सुन चाँदी लाउनु हुँदैन, आइफोन बोक्नु हुँदैन, किप्याडवाला फोन बोक्नुपर्ने हुन्छ, गाडी चढ्नु हुँदैन। यो पॉवर्टी गस्पल हो। यो हामीले प्रचार गरेको छैन, गलत नबुझ्नु होला, हामीले यस्तो भनिरहेको छैन। तर यो दुई खालको सुसमाचार, एउटा समृद्धिको सुसमाचार छ, यसोमा आउनु भने फलिफाप त सबै राम्रो हुन्छ भन्ने छ, अर्को भनेको होइन होइन यसको पछि लागेपछि त हामी त गरिब हुनुपर्छ, सबै कुरो त्याग्नुहुन्छ भन्ने सुसमाचार। सो यो सुसमाचार अनुसार यदि तपाईँले सोनाम जस्ता ब्रान्ड कपडाको ब्रान्डहरू लगाइराख्नु भएको छ भने तपाईँ अआत्मिक हो, कोही हुनुहुन्छ फुका नै हाल्नुपर्ने हुन्छ। सोनाम यदि तपाईँसँग बुलेट बाइक छ भने तपाईँ अआत्मिक हो, तपाईँसँग घर छ भने, तपाईँसँग गाडी छ भने, तपाईँसँग महँगो फोन छ भने अआत्मिक हो। उनीहरूको तर्कै यही हुन्छ, तपाईँ सबै त्याग्नुपर्ने हुन्छ, गरिब हुनुपर्छ अनि मलाई दिनुपर्छ भने चाहिँ भन्दैन। तर पावलले के सिकाउँछ भने, परमेश्वरले प्रबन्ध गर्नुभएको जुटाउनु भएको कुनै पनि कुरालाई हामीले इन्कार गरिराख्नु पर्दैन। हामी त्यो कुराहरूको निस्फिक्री आनन्द लिन सक्छौँ। तर यसो गर्ने क्रममा फेरि पनि हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न चलाउन दिनुहुने परमेश्वरमाथि नै हामी भरोसा राख्छौँ। सुप्रियर चर्चमा गरिब र धनी विश्वासी दुवै हुन्छन्, घरवाला र डेरावाला दुइटै हुन्छ, गाडीवाला र साइकलवाला दुइटै हुन्छ चर्चमा, मालिक र साना कामदार दुवै हुन्छ। तर धनी क्रिस्चियनले आफ्नो धनको घमण्ड गर्नु भएन र गरिबले अरूको धनको डाहा गर्नु भएन। दुवै क्रिस्चियन, धनी होस् वा गरिब, दुवैजना ख्रिस्टमा सन्तुष्ट हुनुपर्छ, ख्रिस्टमा सन्तुष्ट हुनुपर्छ। र चर्चले यी दुवै नक्कली सुसमाचारलाई, समृद्धिको सुसमाचार र गरिबीको सुसमाचार, यी सबै सुसमाचारलाई जोगाउनै पर्छ। कसरी जोगाउने? यसको एउटा समाधान भनेको सन्तुलित दृष्टिकोण राख्नु, सन्तुलित दृष्टिकोण, अर्थात् हामीले भण्डारेपनको बारेमा सिक्नु पर्यो, विश्वासयोग्य भण्डारेपनको बारेमा। हामीसँग घर होस् वा एउटा सानो कोठा, हामीसँग कार होस् वा साइकल, परमेश्वरले हामीलाई जे दिनुभएको छ त्यसमा हामी विश्वासयोग्य हुनुपर्छ। उहाँले दिनुभएको कुराहरूलाई हामीले अरूहरूको आवश्यकता पुरा गर्नलाई, आफ्नो आवश्यकता पुरा गर्नलाई, परमेश्वर राज्य विस्तार गर्नको लागि एकदम बुद्धिमानी ढङ्गले हामीले चलाउनु पर्ने हुन्छ। सुप्रियहरू, हामीले सत्यलाई अँगालेर र असत्यलाई त्यागेर नै हामी सत्यको रक्षा गर्छौँ। तर यदि हामीले सत्यको रक्षा गर्न चुक्यौँ भने चाहिँ के हुन्छ नि? फेरि अन्तिम बुदा किन सुरक्षित राख्ने, किन सुरक्षित राख्ने? पद 21 हेर्नुहोस् न, यी कुराहरूको पछि लागेर कतिजना आफ्नो विश्वासको लक्ष्यबाट चुकेर गएका छन्। सो फेरि पनि याद गर्नुहोस्, यो पत्र, पहिलो तिमोथीको पत्र, विश्वास त्याग अर्थात् धर्म त्यागको चेतावनीबाट सुरु भएको छ, जसमा हुमेनियस र अलेक्जेन्डर जस्ता मानिसहरू उदाहरण पनि दिइसकेको छ। ती मानिसहरू कुनै समय चर्चभित्रै थिए, तर पछि चर्चबाट बाहिर गए, उनीहरू सत्यबाट उनीहरू तर्किएर गए, अनि धर्म त्याग, विश्वास त्याग यो विगतको घटना मात्र होस् जस्तो लाग्छ मलाई, आई विस। तर धर्म त्याग वर्तमानको समस्या र भविष्यको खतरा पनि हो। त्यस कारण त पवित्र आत्माले 3 अध्यायमा स्पष्टसँग भन्नुभएको छ, सरी 4 अध्यायमा, कि पछिल्लो दिनमा कोही कोही विश्वासबाट तर्की जानेछन्। कसरी? झुटो शिक्षाहरूद्वारा, झुटो शिक्षकहरूद्वारा फैलाएका भूत प्रेतका सिद्धान्तहरूतिर लागेर। अनि यो पत्र लेखिएको दिनदेखि अहिलेसम्म सत्यको रक्षा गर्न असफल भएको कारणले कति मानिसहरू विश्वासबाट तर्की भएका छन्, कति 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 क्रिस्चियनहरू झुटो शिक्षाको शिकार भइसकेका छन्। हामी यस्तो समयमा जिइरहेका छौँ जहाँ मानिसहरूलाई साँचो सिद्धान्त मन पर्दैन। साँचो सिद्धान्त भन्ने यो नाम यो सुन्ने बित्तिकै पनि एलर्जी हुन्छ कति क्रिस्चियनहरूलाई, एलर्जी हुन्छ। अब मसँग सिद्धान्त कुरा नगर, आई जस्ट लभ जिजस, डोन्ट टक टु मी अबाउट डक्ट्रिन भन्ने क्रिस्चियनहरू पनि हुन्छ, होइन? भन्नुहोस् त, उनीहरू सत्यताको विरोध गर्छ। उनीहरू ब्याप्टिस्ट नजाने है, फेरि बाइबल सिकाउला। उनीहरूलाई पास्टरहरूको शिक्षा मन पर्दैन, सुसमाचारको विश्वासीको प्रचार उनीहरूलाई पच्दैन। यसो सोटा उनीहरू त्यही कुराहरू सुन्न चाहन्छ जुन उनीहरूको कानलाई प्रिय लाग्छ। अनि यस्ता प्रचारकहरू जसले उनीहरूको त्यो चिलाइरहेको कान कनाइदिन्छ, उनीहरू यस्तो चर्चमा सामेल हुन चाहन्छ जुन चर्चले उनीहरूको जीवनशैलीलाई समर्थन गर्छ। गुड जब, तपाईँले यो हप्ता भने पापमय जीवन जिउनु भयो, संसार जस्तो जिउनु भयो, बधाई छ भन्ने चर्चहरू उनीहरू हिस्सा बन्न चाहन्छ। चुनौती दिने चर्चहरू उनीहरूलाई मन पर्दैन। यस्तो समयमा जिइरहेका छौँ, यस्तो समयमा हामी जिइरहेका छौँ। जसरी हिजो आज हामीलाई जङ्क फुड धेरै मनपर्छ, होइन? आज नानीदेखि लिएर ठुलोसम्मलाई जङ्क फुड खानु मन लाग्छ। त्यसले कालान्तरमा यसले राम्रो गर्दैन, स्वास्थ्य बिगार्छ। आज धेरै क्रिस्चियनहरूलाई जङ्क फुड मनपर्छ, आत्मिक खोराक मन पर्दैन, साँचो सिद्धान्त मन पर्दैन, बाइबल पढ्नु मन लाग्दैन, बाइबली पुस्तक सुन्नु मन लाग्दैन हामीलाई, बाइबल प्रचार हुने चर्चको हिसाब बन्न मन लाग्दैन। इट्स बोरिङ, होइन र? हामीलाई के मनपर्छ? झिलिक झलक लाइन्स एन्ड धुवाँ, अनि त्यसपछि उफार्ने, नचाउने, हँसाउने चर्चहरू मनपर्छ। यस्तो समयमा जिइरहेको छौँ, त्यस कारण हामीले चर्चले सत्यको रक्षा गर्नैपर्छ, सत्यको रक्षा गर्नैपर्छ। एउटा चर्चको रूपमा हामीले हरेक हप्ता विश्वास योग्यताका साथ सुसमाचार घोषणा गरेर सत्यको रक्षा गर्ने कुरामा आफूलाई समर्पित गर्नैपर्छ। हामी चर्चको रूपमा बाइबलमा लेखिए चाहिँ परमेश्वरले सन्तहरूलाई एकपटक सुम्पिदिनु भएको सत्यको सम्झना हामीले हप्तै पछि गर्नुपर्छ, गुड फ्राइडेको दिन मात्र होइन, ताकि झुटो शिक्षाले ठाउँ नपाउन् र अरू नै यसोहरू उनीहरूले लिएर त्यहाँ हाम्रो सामु नराखिदिउन्, अरू नै वैकल्पिक बाटोहरू नदेखाउन् र हामीले विश्वासबाट टाढा नलगाउन्। आज कतिजना सच्चाइतिर गएका छन्, माता मान्नेहरूतिर गएका छन्, यहोवाको साँचीहरूतिर लागिरहेका छन्। चर्चले सत्यको रक्षा गर्नैपर्छ। धेरैले विश्वासको जहाज डुबाइसकेको छ। किन सत्यको रक्षा गर्ने? किनकि यो सत्यतामै हाम्रो प्राण निर्भर छ, यही सत्यतामा हाम्रो प्राण निर्भर छ, यही सत्यता परमेश्वरको वचनमै हाम्रो जीवन निर्भर छ, यही सुसमाचारमा हाम्रो जीवन प्राण निर्भर छ। यो गुमायौँ भने हामी सबै गुमाउँछौँ। होला तपाईँ र मैले संसारमा दुई दिन सुख समृद्धि प्राप्त गरौँला, होला, तर बाइबलले भन्छ सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यो मानिसले के फाइदा? त्यस कारण प्रियहरू, जुनै पनि हालतमा हामीले सुसमाचारको सत्यतालाई जोगाइराख्नै पर्छ। झुटो शिक्षकहरू, शैतानको शिक्षाहरू भाइरस जस्तै फैलिरहेको छ र यसको एकमात्र ओखती भने परमेश्वरको वचनको सत्यता हो, साँचो शिक्षा हो। हामीले यसको रक्षा गर्नैपर्छ, यसको प्रचार गर्नैपर्छ, यसलाई घोषणा गर्नैपर्छ, यस संसार जिउनै पर्छ। अनि यही कुरा तिमोथीलाई भनिएको थियो, यही कुरा एफिसीको चर्चलाई भनेको छ, यही कुरा आज हामीलाई भनेको छ। तिमोथीलाई आफूलाई सुम्पिएको त्यो सत्यको रक्षा गर्न आह्वान गरिएको थियो। सत्य त्याग, धर्म त्यागबाट तर्केर जाने त्यो खतराको विरुद्धको एकमात्र अचुक ओखोती भनेकै यही थियो। चर्च अन्त्यसम्म अटल र जीवित रहिरहने एकमात्र मार्ग पनि यही नै हो, सत्यतामा लागिरहेर यसलाई सुरक्षित राखेर। अनि के तिमोथी सफल भयो त? के तिमोथीले उसलाई सुम्पिएको सत्यताको रक्षा गर्न सफल भयो त? कि उसले त्यो गरे त? हो, परमेश्वरलाई महिमा होस्। आज तिमोथीले अनि एफिसीको चर्चले प्रारम्भिक चर्चले सत्यतालाई जोगाइराखेकै कारण अनि इतिहासभरि यो चर्चहरूले यो सत्यतालाई जोगाइराखेकै कारण त आज हामी छौँ यहाँ, आज केसिबिसी छ, आज यी विश्वासीहरू चुकेका थिए भने आज हामीले मुक्ति पाउने थिएनौँ, आज केसिबिसी हुने थिएन, तर यो सत्यता त्यत्तिकै जोगिएको छैन, रगत बोकेको छ यहाँ, प्रभुको जनहरूको रगत बोकेको छ, रगत। तर हामी त यो सत्यतालाई पल्टाएर हेर्न पनि चाहँदैनौँ, पढ्न पनि चाहँदैनौँ, हामी कष्ट उठाउन चाहँदैनौँ। ओ प्रियहरू, हामी अल्छे हुनु हुँदैन, जुनै पनि हालतमा हामीले परमेश्वरको वचनको सत्यता जान्नै पर्ने हुन्छ र यसलाई अन्तिमसम्म जोगाइराख्नै पर्ने हुन्छ। अब यो जिम्मेवारी हाम्रो काँधमा आइपुगेको छ, हामीलाई सुम्पिएको सत्यताको रक्षा गर्ने र यसलाई अर्को पुस्तामा विश्वासयोग्य साथ हस्तान्तरण गर्ने सुम्पिदिने अब हाम्रो पालो, हाम्रो पालो। यो चर्चको रूपमा हामी गर्छौँ, यो अभिभावकको रूपमा पनि हामी गर्छौँ। सो चर्चले प्राप्त गरेको सत्यता र चर्चले बुझाउनु पर्ने पनि सत्यता नै हो। फेरि पनि ब्याङ्कको एउटा उदाहरण तपाईँले याद गर्नुहोस्, तपाईँले ब्याङ्कमा जे जम्मा गर्नुभएको छ त्यही नै तपाईँले पाउनुहुन्छ। तपाईँले ब्याङ्कमा सुन जम्मा गरेर तपाईँलाई उनीहरूले फलाम दियो भने तपाईँ मान्नुहुन्न, जे तपाईँले उनीहरूलाई उनीहरूको जिम्मामा सुम्पिदिनु भएको छ ब्याङ्कले त्यही तपाईँलाई फिर्ता गर्नुपर्ने हुन्छ। हामीलाई सुसमाचार सुम्पिएको छ, हामीलाई सत्यता सुम्पिएको छ, यसलाई हामीले जस्ताको त्यस्तै अर्को पुस्तालाई हस्तान्तरण गर्नुपर्छ। यसमा कुनै मिसआउट गर्नु मिल्दैन, हामीले सुसमाचारमा सत्यतामा कतै पनि हामीले सम्झौता गर्न मिल्दैन, काटछाँट गर्न मिल्दैन। यो सुम्पिएको छ, यो सुम्पिएको हो, यो हाम्रो आफ्नै उपलब्धि होइन, यस्ता सम्बोधनको आवश्यकता छैन। द ट्रुथ डजन्ट निड एनी रिभिजन्स, गस्पल डजन्ट निड एनी एडिटिङ, यो रिप्याकेज गर्नु मिल्दैन, यसलाई फेरि अब यो पुस्तामा त यो सुसमाचार सत्यता अट्दैन, पचाउँदैन, यो फरक पुस्ता भने यसलाई फेरि हामीले अर्को तरिकाले यसलाई प्याकेज गरेर कुक गरेर पकाएर दिन मिल्दैन। यो जस्तो छ त्यस्तै हामीले बुझाउनै पर्ने हुन्छ। हामीलाई सुसमाचार सुम्पिएको, हामीले सुसमाचारै संरक्षण गर्नुपर्छ, सुरक्षित राख्नुपर्छ र सुसमाचार नै हस्तान्तरण गर्नुपर्छ। परमेश्वरले आफ्नो अनुग्रहद्वारा हामी प्रत्येकलाई परमेश्वरको वचनको यो सत्यता, यो खजाना सुरक्षित राख्नलाई मद्दत गर्नु, जबसम्म सत्यताको मालिक ख्रिस्ट महिमामा फर्किआउनुहुन्न तबसम्मलाई परमेश्वरको अनुग्रह हामी सबैको साथमा रहोस्। आमेन। आउनुहोस् प्रार्थना गर्नु।